ولقد يسرنا القرآن للذكر فهل من مدكر فهل من مدكر.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، وصلى الله على سيدنا ونبينا أبي القاسم المصطفى محمد وعلى آله الطيبين الطاهرين المعصومين، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يسألونك عن الخمر والميسر، قل فيهما إثم كبير ومنافع للناس وإثمهما أكبر من نفعهما، ويسألونك ماذا ينفقون قل العفو كذلك يبين الله لكم الآيات لعلكم تتفكرون. صدق الله العلي العظيم. سورة بقرہ کی آیت نمبر 219 میں خداوند عالم نے ایک اور سوال کو ذکر کیا ہے، اور رسول اللہ کو وحی کے ذریعے اس کا جواب بھی دیا ہے. البتہ یہ جو آیت نمبر 219 ہے، یہاں اس آیہ کریمہ میں شراب اور جوئے کے بارے میں سوال ہوا کہ جو عرب معاشرے میں رائج تھا. بہت سارے افراد جو مسلمان ہوئے وہ بھی اسلام لانے سے پہلے ان گناہوں میں غرق تھے، گناہوں کو انجام دیتے تھے. شراب کے بارے میں مختلف آیات ہیں قرآن کریم میں. اس آیت میں ان کے نفع اور نقصان کی بات ہوئی اور فرمایا کہ ان کا نقصان وہ زیادہ ہے. ایک آیت میں فرمایا لا تقربوا الصلاة وانتم سکارا، جب تم نشے کی حالت میں ہو تو نماز کے قریب نہ جاؤ. پھر ایک مرحلے میں فرمایا کہ یہ رجس ہے، اس سے بچو. تو اس کو مد نظر رکھتے ہوئے بعض مفسرین نے یہ کہا کہ یہ اسلام میں جو شراب ہے یہ تدریجن حرام ہوا ہے، تین چار مرحلوں میں حرام ہوا. ایک ہی بار نہیں کہا اسلام نے کہ شراب حرام ہے اور اس سے اجتناب کرو، کیونکہ اتنا رائج ہو چکا تھا عرب معاشرے میں. لیکن یہاں پہ ایک اور رائے بھی ہے، شاید وہ بہتر رائے ہو، کہ شراب اسلام میں نہیں بلکہ پہلے والے ادیان میں حرام تھا، کسی دور میں شراب حلال نہیں تھا. تو یہ کیسے ہو سکتا ہے کہ اسلام تدریجاً اس کو، وہ بھی یہ احکامات کی دنیا، آپ کو معلوم ہے معمولاً احکام شرعی احکام یہ مدینہ میں، اور سورہ بقرہ یہ تو مدینہ کے آخری دور کی آیت ہے، لہذا مشکل ہے اس بات کو قبول کرنا. کیونکہ تاریخ میں بھی دیکھیں جتنے صالحین ہیں وہ اس چیز سے اجتناب کرتے تھے، کیونکہ یہ عقل کے خلاف تھا، یہ کام فطرت کے خلاف تھا، انسان کی عقل کو زائل کرنے والی چیز، لہذا اس سے مخلصین صالحین وہ اجتناب کرتے تھے. تو یہ شروع سے حرام تھا. ہاں یہ شاید ہم کہہ سکیں کہ مختلف مراحل میں متوجہ کیا ہے مسلمانوں کو، اس کی حرمت تھی، لیکن مختلف احکامات میں، مختلف آیات میں، مختلف لہجوں میں ان کو متوجہ کیا ہے. لیکن ایسا نہیں ہے کہ پہلے حلال تھا اور مختلف مراحل میں اس کو حرام قرار دیا، بلکہ یہ ایسی بری چیز ہے، ایسی ایک نجاست ہے، ایسا رجس ہے جو پہلے والے ادیان میں بھی حرام ہے. فرمایا یسألونک عن الخمر والمیسر، اور وہ سوال کرتے ہیں تو اسے خمر کے بارے میں. خمر ویسے اس مائے کو کہتے ہیں، اس شراب کو کہتے ہیں جس کے پینے سے انسان مست ہو جائے، لیکن لغت میں خمر ڈھانپنے کو کہتے ہیں. اس وجہ سے خواتین جو کپڑا جسے سر اور چہرے کو ڈھانپتی ہیں اس کو خمار کہتا ہے عرب. تو کیونکہ یہ عقل پہ پردہ ڈال دیتی ہے، انسان کے होश व हवास खो जाते हैं, इससे इस वजह से इसको खम्र कहा जाता है। अलबत्ता मामूलन मुफस्सरीन ने कहा कि जो अंगूर और जौ से जो तैयार की जाती थी शराब, मामूलन उसको अरब खम्र कहता था, लेकिन बाद में हर एक चीज़ से जो शराब तैयार की जाती है उसको खम्र ही कहा जाता है। खम्र के बारे में तुमसे सवाल करते हैं, इसका हुक्म क्या है? वल मैसर, मैसर आसानी से इसको लिया गया है, यसर से लिया गया है। वल मैसर यानी वो माल जो आसानी से इंसान के हाथ लग जाए, बग़ैर पसीना बहाए, बग़ैर मेहनत मजदूरी किए, जो नाजायज़ तरीके से आसानी से इंसान के हाथ में लग जाता है, जो मामूलन जुए से होता है। अलबत्ता उस दौर में अरब में यह ख़ास किस्म का जुआ था जो मैसर कहा जाता था, गोश्त को तकसीम करने का, मुख्तलिफ उसको तीर मारे जाते थे और बाज के हिस्से में ज़्यादा, बाज के हिस्से में नहीं आता था गोश्त, बाज को फ़ायदा होता था, बाज को नुकसान होता था। तो इस किस्म के जो जुए होते हैं जिसमें सबके पैसे लगते हैं मामूलन, लेकिन फिर किसी को उसका फ़ायदा पहुँचता है, किसी को नहीं पहुँचता, ये मैसर कहा जाता है। इसके बारे में तुमसे सवाल करते हैं, कुल फीहिमा इस्मन कबीर, आप कह दीजिए इन दोनों में बहुत बड़ा गुनाह है, बहुत बड़ा नुकसान है। इस्म बुनियादी तौर पे कहा उस हालत को कहते हैं, उस सुस्ती को कहते हैं जो खैरात और नेकियों तक पहुंचने से इंसान को रोक दे, उसको इस्म कहा जाता है। लेकिन आम जो राइज है वो गुनाह के लिए इस्तेमाल होता है, या वो गुनाह जो इंसान को नेमतों से महरूम कर दे, खैरात से, नेमतों से, नेकियों से जो महरूम कर दे जो चीज़, उसको इस्म कहते हैं। आज हमारे यहाँ गुनाह के नाम से मारूफ है, हमसे गुनाह बोलते हैं। कह दीजिए बहुत बड़ा गुनाह है इनमें। व मुनाफ़िउ लिन्नास, ये कुरान के और परवरदगार आलम के इंसाफ की तजल्ली है, उसमें क्योंकि कुछ फवाइद भी हैं, लिहाजा फरमाया व मुनाफ़िउ लिन्नास, हाँ और लोगों के लिए इसमें नफ़ा भी है, इसका इनकार नहीं है, क्योंकि बिलाखर शराब जो बनता है तो ये अंगूर से बनता है, जौ से बनता है, तो उसमें बहुत सारे अफराद के लिए उस मरहले तक पहुंचने के लिए उसमें फ़वाद भी हैं। खुद जब अंगूर होता है उसमें फ़वाद हैं, फिर जब उस मरहले तक पहुंचता है जो बनाया जाता है उसमें ज़ाहिर फ़वाद भी हैं लोगों के लिए। फरमाया कि इसका इनकार नहीं है, इसकी ख़रीदो फरोश में और इसके काश्तकारी में इसके फ़वाद भी हैं। व इस्मुहुमा अकबर मिन नफ़इहिमा, लेकिन इन दोनों का गुनाह, इनके नुकसानात इनके नफ़ा से ज़्यादा हैं, बहुत बड़े हैं, वो संगीन हैं, जो इसके नुकसानात हैं, जो ये काम तुम्हें नेकियों से रोक देगा, जो तुम्हें नेमतों से महरूम कर देगा, वो ज़्यादा संगीन मामला है, इसके नफ़ा के मुकाबले में उसकी अहमियत नहीं है। बाज़ दफ़ा ऐसे काम होते हैं जिसका नफ़ा भी होता है नुकसान भी होता है, तो आकिल वो होता है जो दोनों जिहाद को देखे कि इसमें नफ़ा ज़्यादा हो रहा है या नुकसान ज़्यादा हो रहा है। लिहाजा फरमाया इसमें मुमकिन है नफ़ा भी हो और है इसमें लोगों के लिए नफ़ा, लेकिन इसका नुकसान, इसका जुर्म वो बहुत बड़ा है। इसी आयत में दूसरा सवाल, वयसअलूनक मादा युन्फिकून कुलिल अफ्व, और तुमसे सवाल करते हैं कि वो क्या खर्च करें। ये पहले भी सवाल गुजर चुका कि वहाँ पे इन्होंने सवाल किया था कि हम क्या खर्च करें, किस चीज़ का इन्फाक करें, तो उसके जवाब में जो मुस्तहिकीन थे उनका तज़करा फरमाया कि तुम जो भी खर्च करो वो अहम नहीं है, जो भी इन्फाक करो वालदैन पे होना चाहिए, वो अकरबीन पे होना चाहिए, यतीमों और मिस्कीनों पे। इसी आयत नंबर 215 में वहाँ भी यही ताबीर थी, यसअलून का मादा युन्फिकून, यहाँ भी इसका मतलब है ये अहम सवाल था, यानी ज़्यादा जो पेश आने वाला मसला था उसको दोहराया गया। वयसअलून का मादा युन्फिकून कुलिल अफ्व, तो आप कह दीजिए अफ्व खर्च करें। अफ्व इसमें दो एहतमाल हैं, एक इसका मतलब जो ज़रूरत से ज़ायद माल होता है उसको अफ्व कहा गया, यानी जो तुम कमाते हो एक तुम्हारी जायज़ ज़रूरियात का है, वाजिबी ज़रूरियात का माल है, उससे जो इजाफी हो वो दूसरों का हिस्सा है, वो तुमने दूसरों को देना है। एक कुलिल अफ्व का मतलब ये है कि اعتدال کی رعایت کرنی ہے اس میں، حد وسط، افراط اور تفریط نہیں ہونی چاہیے، اس طرح تمہارا انفاق ہونا چاہیے۔ بعض دوسری آیات میں بھی فرمایا کہ اس طرح بھی خرچ نہ کرو کہ خود بیٹھ جاؤ غربت اور فقر کی حالت میں، اور بالکل بھی تمہیں ہاتھ بند نہیں کر لینا چاہیے، اور بالکل بھی بخل سے کام نہیں لینا چاہیے۔ بہرحال دونوں احتمال اس میں موجود ہیں۔ کذالک یبین اللہ لکم الآیات، اسی طرح سے پروردگار عالم تمہارے لیے آیات کو بیان کرتا ہے، وہ حقائق سے پردہ اٹھاتا ہے، وہ تمہارے لیے کشف کرتا ہے ان چیزوں کو جن کا تمہیں علم نہیں ہوتا، وہ تو اس طرح کھول کھول کے بیان کرتا ہے اپنی آیات کو۔ لعلکم تتفکرون، شاید تم فکر کرو، تم غور کرو۔ کس میں فکر کرنا ہے؟ یہ بعد والی آیت میں بتایا ہے، فی الدنیا والآخرہ، یعنی اس تفکر کس میں کرنا ہے وہ بعد والی آیت میں بیان کیا، تاکہ تم دنیا کے معاملات میں، آخرت کے معاملات میں تم فکر کرو۔ پروردگار سے دعا مانگتے ہیں کہ ہمیں توفیق ملے کہ ہم اپنے دینی معاملات میں، اپنے دنیاوی معاملات میں غور و فکر سے کام لیں اور الہی راستے کے مطابق آگے بڑھیں۔ اللہم صل علی محمد و آل محمد۔